आज फिर आज जलजाल से शुरू करने हैं और सूर्यनाश की सीन तक। आऊज़ बिल्लाह मिनश शैतान रजीम, बिस्मिल्लाह रहमान रहीम। इज़ा ज़ुलज़िलतिल अर्ध ज़िलज़ालहा वअख़रजतिल अर्ध अथ्क़ालहा وقال الإنسان ما لها يومئذ تحدث أخبارها بأن ربك أوحى لها يومئذ يصدر الناس أشتاتا ليروا أعمالهم فمن يعمل مثقال ذرة خيرا يره ومن يعمل مثقال ذرة شرا يره. اللہ کے نام کے ساتھ جو بے انتہا رحم کرنے والا، بن مانگے دینے والا اور بار بار رحم کرنے والا ہے۔ اذا زلزلت الارض زلزالہا، جب زمین اپنے بھونچال سے جنبش دی جائے گی، اپنے زلزلے سے جنبش دی جائے گی بھی کہا جا سکتا ہے، اپنے بھونچال سے بھی۔ حضرت میر صاحب نے بھونچال لفظ اختیار فرمایا ہے اور اچھے اردو دان بھونچال کہتے ہیں زلزلے کو عام طور پر، کیونکہ بھونچال ترجمہ ہے زلزلے کا، زلزلہ ہی کا بدل ہے اردو میں۔ بہرحال اپنے زلزلے سے ہلائی جائے گی، اپنے زلزلے سے جنبش دی جائے گی نسبت، یہ مجھے زیادہ بہتر دکھائی دیا ہے، یہ زمین اپنے بھونچال سے جنبش دی جائے گی۔ اس لیے کہ لفظ اپنا جو ہے وہ کچھ زلزلے کے ساتھ اوپر لگتا ہے، کیوں نہ صاف یہ کہہ دیا جائے زمین زلزلے سے جنبش دی جائے گی۔ تو اپنے زلزلے کی نسبت اپنے بھونچال میں مجھے کم سے کم اس کی سماعت میں بہتری نظر آتی ہے۔ واخرجت الارض اثقالها، اور زمین اپنے بوجھ نکال پھینکے گی۔ وقال الانسان ما لها، اور انسان کہے گا کہ اسے کیا ہو گیا ہے۔ اب جو نکال پھینکنے کا مضمون ہے اس سے لگتا یہ ہے کہ زلزلے سے چیزیں از خود باہر آ جاتی ہیں، جب زلزلے آتے ہیں تو تبھی چیزیں باہر پھینکی جاتی ہیں، مگر کیا یہ اس زلزلے کے نتیجے میں ہے؟ یہ زلزلہ مانوی طور پر استعمال ہوا ہے، یہ سوال اٹھتا ہے۔ اگلی آیات اس بات کو ظاہر کر رہی ہیں کہ زلزلہ یہاں عظیم الشان تبدیلیوں کی طرف اشارہ کر رہا ہے، نہ کہ زلزلے آنے کے نتیجے میں زمین اپنی چیزیں باہر پھینکے گی۔ اس مضمون کو سمجھ کر آگے دیکھیں۔ وقال الانسان ما لها، تعجب کرے گا کہ اسے کیا ہو گیا ہے، انسان تعجب کرے گا کہ اسے کیا ہو گیا ہے، کہے گا کہ کیا ہو گیا ہے۔ زلزلے میں تو چیزیں باہر پھینکی جایا کرتی ہیں، مگر کوئی تبدیلی محسوس کرے گا انسان۔ یومئذ تحدث اخبارہا، یہ جو باہر نکال پھینکنا ہے یہ اندر کی دبی ہوئی خبریں ظاہر کرنے کی خاطر ہوگا۔ بیانہ ربا کا اوحالا، کیونکہ تیرے رب نے اسے وحی کی ہوگی۔ اب اس نے سارا مسئلہ حل کر دیا اس آیت میں کہ پہلے زلزلوں سے کیا مراد ہے، زمین کیوں پھینکے گی۔ اس لیے کہ وہ وقت ایسا ہوگا جب خدا کی وحی کتابیں، اس کی تقدیر کے تابع ایسا ہو رہا ہوگا اور اس کے نتیجے میں عظیم الشان تبدیلیاں رونما ہوں گی، کیونکہ تیرے رب نے وحی کی ہوگی از خود نہیں۔ यौम यस्तुर उन्नास अश्तातल यूरो आमाला, वो जजा सजा का दुनिया में एक मंजर होगा। उस लोग उस दिन लोग परगंदा हाल निकल खड़े होंगे ताकि उन्हें उनके अमाल दिखा दिए जाएं। फमन यामल मिसकाल ज़र्रत इन खैर यरा, बस जो कोई ज़र्रा भर भी नेकी करेगा वो उसे देख लेगा। फमन यामल मिसकाल ज़र्रत इन शर यरा, और जो कोई ज़र्रा भर भी बदी करेगा वो उसे देख लेगा। अब इन आयात पर तफसीरी पहलू अगर बयान किए जाए तो बहुत लंबा वक्त लगेगा, पहले कई मौक़ों पर हो चुकी है, लेकिन ये मज़मून सारा इस ज़माने की अज़ीम शान तब्दीलियों से ताल्लुक़ रखता है और गैर मामूली तौर पर ज़मीन के ख़जाने बाहर आएंगे और उनका बाहर आना वही इलाही किताबे होगा। अज़ ख़ुद तब्दीलियाँ नहीं हो रही होंगी, अल्लाह ताला का मंशा है जो अपने वक्त पर ज़ाहिर होगा और अल्लाह के हुक्म से ऐसा हो रहा होगा। वरना ज़लज़लों को तो इंसान हादसात समझता है, इत्तफ़ाक़ होने वाले वाक़ियात, लेकिन जो तब्दीलियाँ यहाँ मज़कूर हैं वो सारी अल्लाह की तकदीर में पहले से प्लान्ड हैं। सूरह अल-आदियात, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अच्छा, सारी तलावत किसी की भी नहीं हुई, मैं समझ गया हूँ, फिर पूरी कर लेते हैं एक दफ़ा। सूरह अल-आदियात, अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। वल्आदियात ज़ुबहन फल्मूरियात क़दहन फल्मुग़ीरात सुबहन फ़अथरन बिही नक़्अन فوسطنا به جمعا إن الإنسان لربه لكنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بعثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير. سورة القارعة، بسم الله الرحمن الرحيم. القارعة ما القارعة وما أدراك ما القارعة يوم يكون الناس كالفراش المبثوث وتكون الجبال كالعهن المنفوش فأما من ثقلت موازينه فهو في عيشة راضية وأما من خفت موازينه فأمه هاوية وما أدراك ما هي نار حامية. بسم الله الرحمن الرحيم. ألهاكم التكاثر حتى زرتم المقابر كلا سوف تعلمون ثم كلا سوف تعلمون كلا لو تعلمون علم اليقين لترون الجحيم ثم لترونها عين اليقين ثم لتسألن يومئذ عن النعيم. سورة العصر، بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. سورة الهمزة، بسم الله الرحمن الرحيم. وَيْلٌ لِكُلِّ هُمَزَةٍ لُمَزَةٍ الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ كَلَّا لَيُنْبَذَنَّ فِي الْحُطَمَةِ وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ نَارُ اللَّهِ الْمُوقَدَةُ الَّتِي تَطَّلِعُ عَلَى الْأَفْئِدَةِ إنها عليهم مؤصدة في عمد ممددا. سورة الفيل. بسم الله الرحمن الرحيم. ألم تر كيف فعل ربك بأصحاب الفيل ألم يجعل كيدهم في تضليل وأرسل عليهم طير نبابيل ترميهم بحجارة من سجيل فجعلهم كعصف مأكول. بسم الله الرحمن الرحيم. لإيلاف قريش إيلافهم رحلة الشتاء والصيف فليعبدوا رب هذا البيت الذي أطعمهم من جوع وآمنهم من خوف. سورة المعون. بسم الله الرحمن الرحيم. أرأيت الذي يكذب بالدين فذلك الذي يدعو اليتيم ولا يحض على طعام المسكين ويل للمصلين الذين هم عن صلاتهم ساهون الذين هم يراءون ويمنعون الماعون. سورة الكوثر. بسم الله الرحمن الرحيم. إنا أعطيناك الكوثر فصل لربك وانحر إنا شانئك هو الأبتر. بسم الله سورة الكافرون. بسم الله الرحمن الرحيم. قل يا أيها الكافرون لا أعبد ما تعبدون ولا أنتم عابدون ما أعبد ولا أنا عابد ما عبدتم ولا أنتم عابدون ما أعبد لكم دينكم ولي دين. سورة النسر. بسم الله الرحمن الرحيم. إذا جاء نصر الله والفتح ورأيت الناس يدخلون في دين الله أفواجا فسبح بحمد ربك واستغفر إنه كان توابا. سورة اللهب. بسم الله الرحمن الرحيم. تبت يدا أبي لهب وتب ما أغنى عنه ماله وما كسب سيصلى نارا ذات لهب وامرأته حمالة الحطب في جيدها حبل من مسد. سورة الإخلاص. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن. سورة الفلق. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. سورة الناس. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم اللہ الرحمن الرحیم. اللہ کے نام کے ساتھ جو بے انتہا رحم کرنے والا, بن مانگے دینے والا اور بار بار رحم کرنے والا ہے. والعادیات ضبحاً, سینے سے آواز نکالتے ہوئے تیز رفتار گھوڑوں کی قسم. عادیات تیز رفتار گھوڑے ہیں اور ضبحاً چلتے ہیں آواز نکالتے ہوئے, سینے سے آواز نکالنے والے گھوڑوں کے لیے ضبحاً یہ ان کا حال بیان ہوا ہے. اس حال میں چلتے ہیں کہ وہ سینے سے آواز نکال رہے ہوتے ہیں. فالموریات قدحاً, پھر قسم ہے چنگاریاں اڑاتے ہوئے شعلے اگلنے والوں کی. فالمغیرات صبحاً, پھر ان کی. موریات قدحاً, چنگاریاں اڑاتے ہوئے شعلے اگلنے والوں کی. قدحن لفظ جو ہے اس میں شعلے اگلنے کا مضمون بھی داخل ہے, موریات میں بھی چنگاریوں کا مضمون ہے. کیوں جی, دونوں ہم معنی یا ملتے جلتے لفظ ہیں. فاثرنا بہ فالمغیرات صبحن, پھر ان کی جو صبح دم چھاپا مارتے ہیں. فاثرنا بہ نقن, پھر ان کی جو اس کے ساتھ غبار اڑاتے ہیں, یعنی چھاپے کے ساتھ غبار اڑا رہے ہوتے ہیں. فوسطنا بہ جمع, پھر وہ اس کے ساتھ یعنی اس غبار کے ساتھ ایک جمعیت کے بیچوں بیچ جا پہنچتے ہیں. ان الانسان لربہ لکنود, یقیناً انسان اپنے رب کا سخت ناشکر ہے. وانہ علی ذلک لشہید, اور یقیناً وہ ضرور اس پر ضرور گواہ ہے. وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ, اور یقیناً مال کی محبت میں وہ بہت شدید ہے. أَفَلَّا يَعْلَمُ إِذَا بُعْثِرَ مَا فِي الْقُبُورِ, بس کیا وہ نہیں جانتا کہ جب اسے نکالا جائے گا جو قبروں میں ہے. وَحُصِّلَ مَا فِي الصُّدُورِ, اور وہ حاصل کیا جائے گا جو سینوں میں ہے. ان ربهم بهم يوم ذل خبير, یقیناً ان کا رب اس دن ان سے پوری طرح باخبر ہوگا. ان آیات کے باہمی تعلق کے متعلق کوئی سوال تو نہیں اٹھتا ذہن میں شمس صاحب؟ اکثر آپ کے ذہن میں اٹھا کرتے ہیں سوال. فل عادیات ضبحاً, سینے سے آواز نکالتے ہوئے تیز رفتار گھوڑوں کی قسم. وسطنا بھی جمع, یہ ایک تو تاریخ اسلام پر یہ آیات گواہ ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم رات کو سوتوں پر حملہ نہیں کیا کرتے تھے, بلکہ صبح کے وقت وہ پھوٹنے پر جبکہ دشمن بھی بیدار ہو رہا ہو اس وقت تیز رفتار گھوڑوں سے ان پر حملہ کیا جاتا تھا, اور وہ اپنی گرد ہی میں چھپ جایا کرتے تھے, ان کو رات کو چھپانے کی ضرورت نہیں پڑتی تھی, اور بیچوں بیچ اس کی جمعیت کی جا پہنچتے تھے. تو یہ نقشہ ایک تاریخی منظر ہے جس کو یہ زندہ کر رہا ہے, یعنی ہمارے سامنے ہماری آنکھوں کے سامنے ابھار رہا ہے. ان دل انسان رب لکنود, یقیناً انسان اپنے رب کا سخت ناشکر ہے. اب اس کا جوڑ جو ہے یہ ویسے پوچھنا چاہتا تھا इसका क्या जोड़ है? और अगर ये पेशगोइयाँ हैं तो आइंदा ज़माने में तो घोड़े इस पर हमलावर नहीं होंगे, उस बहस को तो छोड़ें, वो ज़्यादा गहरी तफसीली बहस चली जाए हो जाएगी। इस जोड़ को समझें, पहले बताएं, वसतना बही जमन के बाद इनल इंसान रब ही लकनूद वइन्नहु अला ज़ालिक लशहीद, ये क्यों फरमाया है? एक साफ और सादा समझ आने वाला जोड़ ये बनता है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम तलब माल और हिर्स के नतीजे में हमले नहीं किया करते थे, बल्कि जिन पर हमला होता था वो नाशुक्रे और हरीस होते थे, अपने माल में बुखल करने वाले लोग थे। तो ये कुफार की सिफात हैं, पहली रसूलुल्लाह सल्लम के गुलामों की सिफात है। जिन पर हमला होता था उनका बयान शुरू हुआ, इन इंसान रब ही लकनूद, उन्होंने सबसे बड़ी नाशुक्री तो रसूलुल्लाह सल्लम की है, अल्लाह की सबसे बड़ी नेमत उन पर नाजिल हुई और उसकी नाशुक्री कर दी, और नाशुक्री में फिर ऐसा बढ़े कि जंग पर मजबूर किया, क्योंकि रसूलुल्लाह सल्लम की एक जंग भी जारहाना नहीं थी, तो नाशुक्री की हद कर दी, और इस बात पर वो खुद गवाह था, किसी और गवाह की जरूरत नहीं। बस पहली जो गवाहियां हैं वो रसूलुल्लाह सल्लम और आपके सहाबा की का जो भी फेल था वो गवाह है खुद अपनी ज़ात में सच्चाई का, और ये अपनी सच्चाई का और ये अपने जुर्म के गवाह हैं। वैनु अला ज़ालिक लशहीद, दोनों गवाहियां दोनों ही पक्की हैं, मगर एक अपने जुर्म के गवाह हैं मगर उस गवाही को दबाए हुए हैं, और एक वो गवाही है जो आम फैलाई जा रही है। वइन्नहु लिहुब्बिल खैर लशदीद, माल की मोहब्बत उनको बहुत शदीद है, ये तो बहुत कती बात है, कुफार को माल से बेहद मोहब्बत होती है, मगर इसका बरक्स भी दुरुस्त होता चला जा रहा है। दरअसल रसूलुल्लाह सल्लम माल से कोई मोहब्बत नहीं थी, उनके हमले की कोई वजह माल की मोहब्बत नहीं थी, जिन पर हो रहा है वो माल की मोहब्बत में बे इंतहा आशकों की तरह मशगूफ हुए थे, मुबतला हो चुके थे। अफा ला यालम इज़ा बुसिरा मा फिल क़ुबूर, बस क्या वो नहीं जानता कि जब उसे निकाला जाएगा जो कब्रों में दबा पड़ा है। यानी इनको भी उठाया जाएगा, और इनके दिलों में जो मदफून चीज़ें हैं वो सारी बाहर निकाल दी जाएंगी। चुनाचे इसका जिक्र मदफून चीज़ों का दिलों का अगली आयत में है, वह हुस्सला माफिस सुदूर, इनको कब्रों से नहीं निकाला जाएगा बल्कि इनके दिलों में जो मख्फी गंद पड़े हुए हैं वो भी निकाल बाहर किए जाएंगे। हुस्सला माफी सुदूर, हासिल किया जाएगा जो सीनों में है। इन्ना रब्बहुम बिहिम यौम इज़िल खबीर, यकीनन उनका रब उस दिन उनसे पूरी तरह बाखबर होगा। सूरह अल-क़ारिया, अल्लाह के नाम के साथ जो बेइंतहा रहम करने वाला, बिन मांगे देने वाला और बार बार रहम करने वाला है। अल-क़ारिया, ख्वाब गफलत से जगाने वाली हौलनाक आवाज़, ख्वाब गफलत से जगाने वाली ब्रैकेट में रखा हुआ है, मगर क़ारिया के मफहूम में वैसे ये बात दाखिल है, तो खटखटाती है दिलों को या सोतों को जगाती है, उसका उसके साथ ये बात दाखिल है, उसके अंदर दाखिल है, लेकिन क्योंकि लफ्ज़ों में ज़ाहिर नहीं हुई हुई, इसलिए इसको एहतियातन इसको ब्रैकेट में रख दिया गया है। ख्वाब गफलत से जगाने वाली हौलनाक आवाज़, मल खारिया, वो हौलनाक आवाज़ क्या है? व मादरा का मल खारिया, और तुझे क्या समझाए कि वो हौलनाक आवाज़ क्या है? ये वही मज़मून है जो पहले के बाद गुजर चुका है कि इंसान पूरी तरह समझ नहीं सकता कि उसके साथ क्या होता है और क्या होने वाला है। यौम यकून नासु कल फराशिल मबसूत है, जिस दिन लोग प्रागंदा टिड्डियों की तरह हो जाएंगे। वह तकून जिबालु कल अहनिल मनफूश, और पहाड़ धुनकी हुई ऊन की तरह हो जाएंगे। अब यहाँ बताएं, अलकारिया का मजमून अगर खौफनाक आवाज़, हौलनाक आवाज़ जो ख्वाब गफलत से जगाने वाली है, उससे ताल्लुक़ रखता है, तो यौम यकून नासु कल फराशिल मबसूस का क्या जिक्र रहता है? किसको फिर वो तुगुल जिबाल और पहाड़ों को डराने के लिए भी शोर डाला जाता? अगला अगली याद तो पढ़ ले साहब। वो तुगुल जिबाल कल अहनिल मनफूश, अलकारिया के दो माना हैं। एक है ख्वाब गफलत में सोई हुई इंसानियत को उसके जरायम से आगाह करने के लिए जो बार बार उनको तंबीहात की जाती हैं और की जाती रही हैं, और एक वो आखिरी वक्त की तंबी नहीं होगी बल्कि जो आ जाएगी वो बला जिसे डराया जाता था, वो भी कारिया होगी, एक बहुत खौफनाक आवाज़। और यहाँ एटॉमिक वारफेयर का जिक्र है, इसलिए ये मज़मून आपस में गहरा ताल्लुक रखता है। पहला कारिया से, जैसे कुरान करीम से दूसरी जगह से पता चलता है, हर इंसान पर कोई ना कोई वक्त ऐसा आता है कि उसे कोई ना कोई वार्निंग मिलती रहती है, और कौमों पर भी ऐसे वक्त आते हैं और आते रहेंगे कि उनको तंबीहात के ज़रिए जगाने की कोशिश की जाएगी। लेकिन एक खारिया वो है जिसका कुछ पता नहीं लग सकता इंसान को, खुसूसन रसूलुल्लाह सल्लम के ज़माने के इंसान को उस खारिया का कोई तसव्वुर भी नहीं था जो जिस खारिया की तरफ ये सूरत इशारा कर रही है, यानी उस आखिरी खारिया की तरफ। ये वो वक्त होगा जब तकूलुल जिबालु कल अहनिल मनफूश, बड़ी बड़ी ताकतवर हुकूमतें और ताकत के पहाड़ धुनी हुई रूह की रुई की तरह हो जाएंगे। धुनी हुई रुई में कोई ताकत नहीं होती, बच्चा भी हाथ मारे छलांग मारे तो बैठ जाएगी उसी से, और परेशान टिड्डियों की तरह इंसानियत हो जाए, इंसान हो जाएगा। सारी दुनिया के इंसान बखेर दिए जाएंगे उस खौफनाक हौलनाक आवाज़ के ज़रिए, जिसको आवाज़ कहा जा रहा है, मुराद है एटॉमिक बॉम्ब है वो। और इससे पहले जो था ना लोगों का बिखरना, वो इसी मज़मून से ताल्लुक़ रखता है। चुनाचे जीतेगा कौन? अम्मा मन थकोलत मवाजीन हो फ़ो फ़ीशत गादिया। दुनिया के लिहाज से जिनके वज़न भारी होंगे, जिनके ऊपर जिनके पास ज़्यादा हैवी मेटल्स होंगी, जो ज़्यादा हौलनाक तबाही के ज़राए ईजाद कर सके, उनको जमा कर सकेंगे, वो दुनियावी लिहाज से तो वो जीतेंगे, यानी बिल आखिर एक को तो गलबा नसीब होगा। वो कौन लोग होंगे जो बाहमी मुआवजे में ज़्यादा वज़नी साबित होंगे? लेकिन साथ ही इसके दूसरा माना है जो ज़्यादा मोमिनों के लिए ज़्यादा अहमियत रखता है, उनके आमाल के वजन भारी होंगे। असल जीत तो उनकी होगी जो खुदा के नज़दीक वजनी आमाल वाले होंगे। फहवा फी इशत राजिया, तो असल पसंदीदा ज़िंदगी में ये लोग हैं। और इसका सरसरी इतलाक उन कौमों पर होगा जो जीत जाते हैं तो फिर खुशियाँ भी मनाते हैं और नस्बता सहूलत और आसानी की ज़िंदगी में दाखिल हो जाते हैं। फम्मा मन खफ़त मवाज़ीनहू में भी बिल्कुल वही मज़मून है जिसका दूसरा पहलू बयान फरमाया जा रहा है कि जिन कौमों के पास दिफाई ताकतें कम होंगी उनका क्या हाल होगा। उम्मुहु हाविया, तो उनके मुकदमे तो फिर जलना ही है। और वो लोग जो खुदा के नज़दीक बेअमाल होंगे या जिनका अमाल नामा हल्का होगा उनके गुनाह भारी होंगे, उनके लिए हाविया है। तो देखें बयक वक्त दोनों सूरतों पर इतलाक पाने वाली आयात हैं। वह मा अदरा का माहिया, अब हाविया का तसव्वुर जहाँ तक जहन्नम का है वो तो सबको मालूम ही है, कसरत से सुना हुआ है, मगर वो माद रा का माहिया नारुन हामिया, तुझे क्या समझाए कि क्या है, एक भड़कती हुई आग। तो क्या समझाए से मालूम होता है इस दुनिया में जो आग जो बनेगी वो अब खुद समझ आने वाली आग नहीं है, उसमें कोई पेच है, उसे कुरान करीम भी समझाएगा तो इंसान समझ सकता है। सूरह तकासुर, अल्लाह के नाम के साथ जो बेइंतहा रहम करने वाला, बिन मांगे देने वाला और बार बार रहम करने वाला है। अल्हाकुम तकासुर, तुम्हें गाफिल कर दिया एक दूसरे से बढ़ जाने की दौड़ ने। जितनी दुनिया में खुदा और उसे और बनी नौ इंसान के फ़राइज से गाफिल लोग हैं, ये सारे एक दूसरे से बढ़ जाने की दौड़ में मुबतला हूँ। ताकत में बढ़ना, औलाद में बढ़ना, माल में बढ़ना, ये दौड़ जो है ये पीछा नहीं छोड़ती। हत्ता ज़ुरतुमुल मक़ाबिर, यहाँ तक कि तुमने मकबरों की भी ज़्यारत की, या दूसरे लफ्ज़ों में यहाँ तक कि तुम मौत के किनारों तक पहुँच गए। गाफिल रहे, बढ़ते रहे एक दूसरे से, कोशिश करते रहे, मगर उस अंजाम से बच नहीं सके जिस अंजाम की तरफ तुम सारे के सारे गोया अपनी कोशिशों से उस तरफ धकेले जा रहे थे। दूसरा हत्ता ज़ुरतुमुल मक़ाबिर, बढ़ने की एक ख्वाहिश गरीब मुल्कों में भी पाई जाती है और बदकिस्मती से मुसलमान ममालिक में जो ये पाई जाती है वो मकबरों की ज़्यारत भी करते हैं। इसके लिए लाल शाह कलंदर से मांगेंगे या और किसी मरहूम बेचारे खुदा बुजुर्ग के बुजदीदा बंदे से मांगते हैं, यहाँ तक के गधों की कब्रों से भी मांगते हैं। तो हत्ता ज़ुरतुमुल मक़ाबिर, तुमने ज़्यादा की तलाश में, औलाद की तलाश में, माल की तलाश में और दीगर एक दूसरे से बढ़ने की तमन्ना के पूरा करने के लिए कब्रों तक की ज़्यारत कर ली है। कल्ला सौफ़ तआलमून, खबरदार तुम ज़रूर जान लोगे। दोनों के लिए ये धमकी बराबर है, दोनों जान लेंगे कि ये सारी बेकार और बेसूद बातें हैं। थुम कल्ला सौफ़ तआलमून, फिर खबरदार तुम ज़रूर जान लोगे। कल्ला लौ तआलमून इल्मल यकीन, खबरदार अगर तुम यकीनी इल्म की हद तक जान लो। इस हद तक तो सबको कुछ तसव्वुर होता है कि कुछ होने वाला है, कुछ हालात खतरनाक हैं, हो जाएंगे, लेकिन कोशिश यही करते हैं कि उनको रोक लें और आखिरी नतीजा ज़ाहिर ना हो। इसलिए फरमाया कल्ला लौ तआलमून इल्मल यकीन, खबरदार अगर तुम यकीनी इल्म की हद तक जान लो। लतरऊनल जहीम, तो ज़रूर जहन्नम को देख लोगे। تمہیں یقینی علم نہیں ہے بلکہ غالب ظن ہے، بس اس سے زیادہ نہیں، ورنہ یہ حرکتوں سے، یہ ان حرکتوں سے بعد آ جاتے. ثم لترونہا عین الیقین، تو ضرور جہنم کو دیکھ لو گے، پھر تم ضرور اسے آنکھوں دیکھے یقین کی طرح دیکھ لو گے. عین الیقین کہتے ہیں آنکھوں دیکھا یقین. ثم لتسألن یومئذ عن النعیم، پھر تم ناز و نام کے متعلق ضرور پوچھے جاؤ گے. وہ نعیم کا لفظ جو پہلے گزر چکا ہے کہ کیسی عیش و تنعم کی زندگی ہے، اس کے متعلق پھر تم سے پوچھا جائے گا. یا تنعم کی زندگی نے تمہیں غافل کیا ہوا تھا، پھر تمہیں پوچھا جائے گا کہ اس زندگی کا کیا فائدہ ہوا جس کا نتیجہ بد نکلا ہے. سورہ العصر، اب یہ سارے زمانے کی تصویر کھینچی جا رہی ہے، بڑی قومیں بھی اور چھوٹی قومیں بھی، امیر بھی غریب بھی، مذہبی بھی غیر مذہبی بھی، سب ایک ہی تھیلی کے چٹے بٹے ہوں گے. کیونکہ فرمایا ہے والعصر، اللہ کے نام کے ساتھ جو بے انتہا رحم کرنے والا، بن مانگے دینے والا اور بار بار رحم فرمانے والا کرنے والا ہے. والعصر، زمانے کی قسم، سارا زمانہ گواہ ہوگا. ایک قوم یا دوسری قوم کا کوئی فرق نہیں ہوگا، تمام زمانہ جو تمام زمین پہ محیط ہوگا وہ اس بات کا گواہ ہوگا. ان الانسان لفی خسر، کہ انسان بحیثیت انسان بڑے گھاٹے میں ہے، سب انسانی گھاٹے میں ہیں. مراد یہ ہے الا الذین آمنوا وعملوا الصالحات، سوائے ان لوگوں کے جو ایمان لائے اور نیک اعمال بجا لائے. وتواصوا بالحق وتواصوا بالصبر، اور حق پر قائم رہتے ہوئے حق کی نصیحت کی، اور صبر پر قائم رہتے ہوئے صبر کی نصیحت کی. ایک تو اللہ سے پتہ چلتا ہے کہ وہ بہت تھوڑے ہوں گے نسبتاً، دوسرے مضمون بتا رہا ہے کہ اگر وہ بہت تھوڑے نہ ہوتے تو کچھ تبدیلیاں کر سکتے تھے، لیکن تبدیلیاں کرنے کی جو خواہش ہے وہ رک نہیں سکے. یہ دو باتیں ہیں جو اگلی اس آیت کے اگلے حصے سے ظاہر ہوتی ہیں، حق پر قائم رہتے ہوئے حق کی نصیحت. یہ تو بڑی واضح بات ہے، حق کی نصیحت کرنے کا حق ہی نہیں ہوتا جب تک خود کوئی حق پر قائم نہ ہو. وہ ایسے لوگ ہوں گے جو تھوڑے ہوں گے بے شک، کہ وہ صرف حق کی زبانی نصیحتیں نہیں کریں گے جو سب کرتے ہیں، لیکن ان کے اعمال ان کی نصیحت کو چھٹلا دیتے ہیں. ان کے اعمال گواہ ہوں گے کہ ان کے اعمال ہر صورت میں حق پر قائم ہیں، اور پھر وہ حق کی نصیحت کریں گے. مگر وہ نصیحت کن لوگوں کو کریں گے؟ جو سننے کے اہلیت نہیں رکھتے، یا عملاً سننے سے انکار کر رہے ہیں، منہ موڑ لیتے ہیں، جانتے ہوئے بھی نہیں جانتے. اس لیے وہ تواصو بے صبر، وہ صبر پر قائم رہتے ہوئے نصیحت کریں گے. وہ تواصو بے صبر، اور صبر پر قائم رہتے ہوئے صبر کی نصیحت کریں گے. یعنی بنی نوع انسان کو ایسی صورتحال میں حق کی طرف کھینچ لانا بہت بڑے صبر کا متقاضی ہے. جس سے صبر نہ ہو وہ اتنے زیادہ فساد کی دنیا میں پھیلنے کے نتیجے میں مایوس ہو جایا کرتا ہے. وہ کوشش ہی چھوڑ دیتا ہے کہ ان لوگوں نے جنہوں نے سننا ہی نہیں، ان سے کیوں میں اپنا سر کھپاؤں، کیا وقت ضائع کروں. تو پہلے ہی ان کی صفت یہ ہے کہ وہ صبر کرتے ہیں، اور صبر کے نتیجے میں جو لوگ ان کی بات مان جائیں گے، کیونکہ انہوں نے آخر بڑھنا ہے، ان کو بھی آگے صبر کی نصیحت کریں گے کہ تمہیں ہم نے ایک ایسے رستے کی طرف بلایا ہے جس کی فتح صبر کے ساتھ مقدر ہے. اگر صبر کا دامن تم نے چھوڑ دیا تو پھر اس راہ کے تم مسافر نہیں ہو. اس لیے ہماری طرح صبر ہی اختیار کرو، और सब्र के ज़रिए उम्मीद रखो कि बिलाखिर तुम्हारी फतह होगी। सूरह अल हुमैदा। बिस्मिल्लाहिर रहमानिर रहीम। अल्लाह के नाम के साथ जो बे इंतहा रहम करने वाला, बिन मांगे देने वाला और बार बार रहम करने वाला है। वैलुल लिकुल हुमज़ति लुमज़ति लज़ी जमा मालुम वादरा। हलाकत हो हर गीबत करने वाले सख्त ऐबजू के लिए जिसने माल जमा किया और उसका शुमार करता रहा। यहसब अन्ना मालहू अखलदा, वो गुमान किया करता था कि उसका माल उसे दवाम बख्श देगा। इसमें वही बड़ी बड़ी कौमें जो आज दुनिया पर मुसल्लत हैं, वही मजकूर हैं इन आयात में। ख़ास तौर पर हर इंसान जिसमें सिफात हो, वो भी उन पर भी ये आयात इतलाक़ पाती हैं। इनफरादी तौर पर भी ऐसे लोग मिलते हैं, लेकिन पहला ज़माना जब सारा ज़माना घाटे में होगा, इतनी बड़ी कस्में खाई जा रही हों, तो वहाँ इन आयात का ऐसा तर्जमा करना जो सिर्फ चंद आदमियों के ऊपर इतलाक़ पाता हो, ये दुरुस्त नहीं है। इसलिए सियाक व सबाक तकाजा करते हैं कि इसका वो तर्जमा किया जाए जो तमाम ज़माने के लोगों पर मुहित हो। कौन हैं जो उस वक्त ज़मीन पर गालिब आ गए होंगे? वो ऐसे लोग होंगे जो हर गीबत करने वाले सख्त ऐबजू। अब गीबत करने वाले, इनको क्या ज़रूरत है गीबत करने की? ये जो बड़ी बड़ी कौमें हैं, ये लोग नहीं समझते कि ये हर दूसरी कौम की एक दूसरी एक कौम की गीबत करते हैं और उसके ज़रिए फसाद फैलाते हैं और उसके ज़रिए लड़ाते हैं फिर, और हर कौम के हर हिस्से में उस कौम के दूसरे हिस्से के ख़िलाफ़ गीबत कर रहे होते हैं। और इस मज़मून को फिर अगली बाज़ सूरतों में बाज़ आयात खोल देंगी मज़ीद। तो ये बड़ी कौमें ही मुराद हैं, और माल इनकी ना सिर्फ ये कि इनकी ताकत का निशान है, बल्कि ऐसी ताकत का निशान समझते हैं जो इन्हें हमेशा की बख्शेगा। माल जमा करते हैं, उनको फिर काउंट करते रहते हैं कि कितनी हमारे पास दौलत इकट्ठी हो गई है। यह सब वरना माल हो अखलदा, वो गुमान किया करता था कि उसका माल उसे दवाम बख्शेगा। दवाम क्या बख्शेगा? कल्ला ला युम्बदन्ना फिल हुतमते। वो नारुन हामिया, वो क्या चीज़ है? अब उसकी तशरीह शुरू हो गई आगे से। खबरदार, वो ज़रूर हुतमे में गिराया जाएगा। अब हुतमा क्या चीज़ है? हुतमा की तमाम लुगात छान कर जो मैंने तशरीह देखी है, एक बीम में जो सूरज की शुआ गुजर रही होती है, उसमें जो लटके हुए ज़र्रे होते हैं, उसको हुतमा कहते हैं। या एक चीज़ को कूट कूट के इतना छोटा कर दिया जाए कि उससे छोटी हो न सके, उसको हुतमा कहते हैं। तो यूं बदलन फिर हुतमा, वो हुतमा में गिराया जाएगा। अब बताएं हुतमा में कैसे गिराया जा सकता है, सिवाय इसके कि हुतमा को एटम पढ़ें, क्योंकि वहाँ एटम लफ्ज़ तो अरबी में मौजूद नहीं था, मगर हुतमा था, और हे गिर जाया करती है। तो सीधा साधा तर्जमा ये बनता है, वो एटम में गिराया जाएगा और एटम में बाकी झोंका जाता है। अगली आयात इसी की तायीद कर रही हैं। वमा अदराक मल हुतमा, ये हुतमा तो सब अरबों को पता था क्या होता है। जो सूरज की शुआ में जरे लटके हुए नजर आते हैं, उसको सारे अरब जानते थे, तभी तो अरबी ग्रामर ने इसका जिक्र किया हुआ है। फिर खुदा को कहता है कि तुझे का पता क्या है हुतमा है? वो एटम वाला हुतमा जो है, उसकी वाकई किसी इंसान को खबर नहीं थी। नारुल्लाहिल मुखदतुल्लती तत्तले वाला लफ़िदा, उन जर्रों में आग भरी हुई है। अब उन छोटे छोटे जर्रों में आग कैसे भरी हो सकती है? वो एटम में आग भरी होती है, اور کس طرح آگ بھری جاتی ہے اس کی تفصیل پوری قرآن کریم میں کھینچ دی ہے، اسے انکار کی گنجائش ہی کوئی باقی نہیں رہتی. اللہ کی آگ ہے وہ، اللہ کی آگ ہے بھڑکائی ہوئی، التی تطلع علی الافئدہ، جو دلوں پر لپکے گی. یعنی وہ آگ ایسی ہے جو، کہنا تو یہ چاہیے، جسم کو جھلسائے گی مگر دلوں پر لپکے گی، کا مطلب ہے اس آگ کی لپک سے دل پہلے مریں گے اور جسم بعد میں جھلسائے جائیں گے. اور بین ہی یہی چیز ایٹامک ایکسپلوژن کے نتیجے میں ہوتی ہے. اس کی تفصیل میں نے اپنی اس کتاب میں سائنس کے حوالے، سائنسدانوں کے حوالے سے بیان کی ہے کہ جب بھی ایٹامک ایکسپلوژن ہوتا ہے وہ ریڈیئیشن کی قسمیں جو پہلے زیادہ تیز رفتار ہیں، ایکس ریز وغیرہ، وہ گرمی کی لہروں سے پہلے پہنچتی ہیں. وہ لہریں جو گرمی کا احساس یعنی جلن پیدا کرتی ہیں، ان سے پہلے وہ لہریں پہنچتی ہیں جو دھماکہ پیدا کرتی ہیں اور دلوں کو ایک دم معروف کر دے، ختم کر دیتی ہیں. ان کی دھمک سے دل مارے جاتے ہیں. یہ ایسی صورت ہے جیسے ایک انسان کو اچانک ڈرانے کے لیے آواز نکالی جاتی ہے. بعض دفعہ کمزور دل کا آدمی اس آواز سے مر جاتا ہے. تو آواز اتنی خوفناک ہوگی، یعنی دھماکہ اس کا اتنا خوفناک ہوگا کہ اس کے نتیجے میں کمزور دل، تو کمزور دل، ہر دل کمزور ہوگا اس کے مقابل پر، اور وہ دلوں پر لپکے گی. یعنی یہ وہ آگ ہے جو دلوں پر لپکنے والی ہے، اور لپکنے والی ہے تو ہے اس وقت کہاں بیٹھی ہوئی ہے. انہا علیہم موصدتن، یقیناً وہ ان کے خلاف بند رکھی گئی ہے. علیہم سے مراد اللہ کا مطلب ہے خلاف، ان کے خلاف خدا تعالیٰ نے بند رکھی ہوئی ہے. فی امد ممددہ، ایسے ستونوں میں جو کھینچ کر لمبے کیے گئے ہیں. بتائیں، پہلے ذکر چل رہا تھا وہ ذروں کا، تو پھر ستونوں میں بھی کون سی آگ ہوتی جس کو کھینچ کر لمبا کیا جائے؟ سوائے ایٹامک بام کے کسی چیز پر یہ جو قرآن کریم کا نقشہ ہے اطلاق پا ہی نہیں سکتا. ناممکن ہے، بجائے اس کے کہ اس کی تعویل میں ہم کھینچا تانی کریں، اس کے ان معانی سے ہٹانے کی خاطر جتنی مرضی تعویل کر لیں، جتنا مرضی کھینچ کے اس کو لمبا کریں، اس مضمون کو چھپایا نہیں جا سکتا کہ یہ صرف اٹامک بام ہے. کیونکہ وہاں کھینچ کر وہ جو ایٹم کی ڈوری کے اندر جو بھی مواد ہے، جب وہ پھٹنے پہ آتا ہے تو اس سے پہلے وہ جس طرح سوتلی کاتی ہوئی درمیان سے موٹی اور دونوں طرف سے پتلی ہو جاتی ہے، اس طرح اس کو کھینچا جائے، جس طرح ایک چیز کو یا ستون کھینچے جائیں، ایسی شکل ہو جاتی ہے ایٹم کے مادے کی، یعنی ان دھاتوں کی جن سے ایٹم بنانا مقصود ہو، اس ایٹمی مادے کی شکل ہی ہو جاتی ہے کہ ایک دفعہ یوں تن جاتا ہے. اور جتنے سائنسی رسالے یا کتابیں ہیں وہ جب اس کی تصویر اتارتے ہیں تو یہ جو نقشہ ہے، یہ اس اپنی آنکھوں سے آپ دیکھ لیں، اس کو بین ہی یہی تصویر ہے کہ وہ پلسیٹ کرتا ہے پھٹنے سے پہلے اور تن کر لمبا ہو جاتا ہے، اور بیچ کا حصہ اس کا موٹا اور کناروں کا پتلا، اور پھر وہ پھٹ جاتا ہے، تب وہ آگ ان کے اوپر ریلیز کی جاتی ہے، مگر محفوظ رکھی گئی ہے. صاف پتہ چلتا ہے کہ اگر یہ ایٹم بم بناتے ہی پھٹ جائے تو کوئی بھی بچ نہیں سکتا. اس لیے اس کو محفوظ رکھنے کا طریقہ یہ ہے کہ अलग अलग हिस्सों में एटॉमिक मादे को इस तरह रखा जाता है कि जब तक उसको दरमियान की इसको तोड़ा ना जाए, शीशे की दीवार कह रहे हैं जो भी है, उस वक्त तक ये अमल नहीं करता एक दूसरे से। ये अमल शुरू कर देता है तो ये तस्वीर बनती है। सूरह अल-फील, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलम तरा कैफ़ फ़अल रब्बुका बिअस्हाबिल फ़ील। अल्लाह के नाम के साथ जो बेइंतहा रहम करने वाला, बिन मांगे देने वाला और बार बार रहम करने वाला है, क्या तू नहीं जानता कि तेरे रब ने हाथी वालों से क्या सलूक किया। अलम यजअल कैदहुम फ़ी तौलील, क्या उसने उनकी तदबीर को रायगान नहीं कर दिया। वरसल अलैहिम तैरन अबाबील, और उन पर गौल दर गौल परिंदे नहीं भेजे। तरमीहिम बेहजारत मिन सिज्जील, वो उन पर कंकर मिली खुश्क मिट्टी के ढेरों से पथराव कर रहे थे। तरमीहिम पथराव कर रहे थे, हजारत मिन सिज्जील खुश्क मिट्टी कंकर मिली हुई को सिज्जील कहते हैं, तो उसके पत्थरों से, उसके टुकड़ों से, ढेलों से उन पर पथराव कर रहे थे। फजालहुम कास्फ माकूल, बस उसे उसने उन्हें खाए हुए भूसे की तरह कर दिया। अब इसकी तशरीहात मुख्तलिफ मुफस्सिरीन को मुश्किल में डालती हैं, मगर मेरे नज़दीक तो इसमें बिल्कुल वाज़ेह मज़मून है और पहले मज़मून से ताल्लुक़ रखता है। पहले भी एक दफ़ा खाना काबा पर, जिसको खुदा ने दुनिया के लिए अमन की जगह बनाया था, उस पर हमला करने के लिए उस वक्त के मुतकब्बिर लोग निकले थे। और उस ज़माने में जबकि कोई एटॉमिक बम वगैरह याद भी नहीं हुए थे, अल्लाह ताला ने ये सिलसिला, ये तरीक़ इख्तियार फरमाया कि अबाबील ऐसे कंकर लेकर चली, जो अमूमन अबाबील जो समंदर के किनारे मुख्तलिफ खुओं में पलती हैं, वहाँ ये कंकर पाए जाते हैं जो जम जम के आहिस्ता आहिस्ता संग्रेजे इकट्ठे होकर ढेले से बन जाते हैं। वो जितने भी उठा सकती थी मुंह में, वो उठाकर उड़ते उड़ते एक मौके पर उन्होंने बरसा दिए, और जहाँ बरसाए हैं वहीं वो कौम थी, वहाँ उनके हाथी थे। अब तरमीहिम बे हिजारत मिन सिज्जील का जो मुफस्सरीन नक्शा खींचते हैं, वो यूँ कहते हैं, ये कहते हैं कि दरअसल उसमें चेचक का मवाद था, उन पत्थरों में चेचक के जरासीम थे, और वो सारी कौम इस बीमारी का शिकार हो गई थी। और मौरखीन भी लिखते हैं कि ये चेचक फैली थी उन लोगों में, और जब वो चेचक से मरे हैं तो फिर गिद्धे उन पर उतरी होंगी और उनको पत्थरों पर मारती होंगी। तो तरमीम बे हजारत मिन सिज्जील एक माना तो वो है, मगर बाद मुफस्सरीन ने ये दूसरा माना भी निकाला है कि गिद्धे उतर के फिर उनको, उनके मुर्दों को पत्थरों पर पटकती थी, और पत्थर वही रेत के बने हुए संग्रेजों के। मगर मुझे इसमें यह तरद्दुद है मानने में, यानी इस तर्जुमे को इख्तियार करने में, कि वो रेतला इलाका जो है वहाँ तो इस किस्म के पत्थर नहीं थे, पत्थर तो वो लेके आई थी अबाबील, और वो संग्रेजे जो अबाबील ने उठाए वो इतने छोटे होंगे कि उन पर दे पटकना मुमकिन ही नहीं है, समझे। इसलिए ये तफसीरी निकात है जिनमें बहुत से मुफस्सरीन उलझे हुए हैं। इतना सा पैगाम ज़रूर हमें मिल जाता है जो तरमीहिम बे हिजारत इनको उनके मुर्दे पटकने पर इस्पा ना किया जाए। तो अबाबील बहरहाल वो अपना कंकर फेंक रही थी और मारे गए, इतनी बात करती है। जब इतनी बात करती है तो अगली तशरीह की ज़रूरत ही क्या है। उनके मुर्दों को पत्थरों पर नहीं पटकती थी, उन पर बारिश बरसा रही थी उन पत्थरों की, जो इन्फेक्शन इन्फेक्टेड थे, उसमें बीमारी के जरासीम चिमटे हुए थे, और पस उसने उन्हें खाए हुए भूसे की तरह कर दिया। अब जब बीमारी से मर कर उसकी लाश पड़ी रह जाती है तो फिर वो खाए हुए भूसे की तरह हो जाता है, उसका ज़रा ज़रा बिखर जाता है, उसके अनासिर बिखर जाते हैं, उस खाए हुए भूसे से ये मुराद है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के नाम के साथ जो बे इंतहा रहम करने वाला, दिन मांगे देने वाला और बार बार रहम करने वाला, ये सूरह कुरैश है। कुरैश ले इलाफ़ कुरैश, कुरैश में बाहम रब्त पैदा करने के लिए, इलाफ़ हम रेहत शिता वैफ उनमें रब्त बढ़ाने के लिए, सद इलाफ़ हम रेहत शिता, यहाँ इलाफ़ की तकरार बढ़ाने से ताल्लुक़ रखती है, हाँ उनमें रब्त बढ़ाने के लिए, हाँ के रब्त में रखा हुआ है। हमने सर्दियों और गर्मियों के सफ़र बनाए हैं। फल याबुदू रब हाज़र बैतिल लज़ी अतमहु मिन जुअन व अमनहु मिन खौफ़, बस वो इबादत के इस घर के रब की जिसने उन्हें भूख से निजात दी और खाना खिलाया और उन्हें खौफ से अमन दिया। अब जिस घर को तबाह करने के लिए वो उठे थे असहाबे फील, वही घर उनके लिए हमेशा अमन का की जमानत बना रहेगा और उनके खाने पीने के सामान भी उसी घर से होगा। अब भी तेल की दरियाफ्त तो अभी हाल ही में हुई है, इससे पहले अब तक जितनी भी गुजर औकात थी बदुओं की कह लें या शहरी लोगों की, वो हज के निज़ाम की वजह से थी। दुनिया भर से खाने पहुंचते थे और उनको और मकाम अमन भी है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अरायतल्लज़ी युकज़्ज़िबु बिद्दीन, ये सूरह अलमाउन है। क्या तूने उस शख्स पर गौर किया जो दीन को झुठलाता है? फ़ज़ालिकल्लज़ी यदौउल यतीम, बस वही शख्स है जो यतीम को धिक्कारता है। वला यहुद्दु अला ताअमिल मिस्कीन, और मिस्कीन को खाना खिलाने की तरगीब नहीं देता। फ़वैलुल मुसल्लीन, बस उन नमाज पढ़ने वालों पर हलाकत हो। अल्लज़ीना हुम अन सलातिहिम साहून, जो अपनी नमाज से गाफिल रहते हैं। अल्लज़ीना हुम युराऊन, वो लोग जो दिखावा करते हैं। व यमनउनिल माऊन, और रोज़मर्रा की ज़रूरियात की चीज़ें भी रोके रखते हैं। ये खाना काबा के हज पर जो लोग इकट्ठे होते हैं उसका ज़िमन ज़िक्र पहले गुजर चुका है। और कुछ इबादत करने वाले ऐसे हैं जो इस इज्तमाईत के मज़मून के मुखालिफ इबादत करते हैं, हज हो या क़याम सलात हो, सच्ची इबादत वो है जो बंदों को इकट्ठा करती है। और हज पर उनका इकट्ठा होना तमाम दुनिया से ताल्लुक़ रखता है, लेकिन ऐसे इबादत करने वाले भी हैं जो अकेले अकेले बिखरे हुए, यानी शिराज़ा बिखर जाएगा उन लोगों का जो दीनदार कहलाते हैं, और नतीजा ये निकलेगा कि उनके अंदर जमीयत नहीं रहेगी। और उनकी इलामतें ये भी हैं कि वो दिखावा कर रहे होंगे, खयाती काम करेंगे मगर दिखाने की खातिर, और दरहकीकत वे नौ इंसान की सच्ची हमदर्दी से आ रही होंगे। अब सबसे छोटी और सबसे लंबी सूरत सूरह अल कौसर, अल्लाह के नाम के साथ जो बे इंतहा रहम करने वाला, बिन मांगे देने वाला और बार बार रहम करने वाला है। यकीनन हमने तुझे कौसर अता की है। अब माउन के मुकाबल पर जो माउन से रोकते हैं, कौसर का जिक्र है। तुझे वो अता किया है जो जितना खर्च करता चला जाए वो कभी ख़त्म नहीं होगा। तो जिसको ये यकीन हो कि मैं जितना चाहूँ खर्च करूँ ख़त्म नहीं होगा, उसको बखूल की ज़रूरत क्या है। फ़सल्ल रब्बिका वन्हर, बस अपने रब के लिए नमाज पढ़ और कुर्बानी दे। वो जो दिखावा करने वाले थे उसके बरक्स मज़मून, तो नमाज पढ़ अपने रब के लिए, उसी को पेश नज़र रख कर नमाज पढ़ और कुर्बानी दे। इन्ना शानिया का हुआ लबतर, यकीनन तेरा दुश्मन ही है जो अबतर रहेगा। सूरह अल काफिरून। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाह के नाम के साथ जो बिन मांगे देने वाला बिन इंतहा रहम करने वाला है। कह दे कि ए काफिरो, ला आबुदु मा ताबुदून, मैं उसकी इबादत नहीं करूँगा जिसकी तुम इबादत करते हो। वला अंतुम आबिदून मा आबुद, ना तुम उसकी इबादत करते हो जिसकी मैं इबादत करता हूँ। वला ना आबिदून मा आबदतुम, और मैं कभी उसकी इबादत करने वाला नहीं बनूँगा जिसकी तुमने इबादत की है। वला अंतुम आबिदून मा आबुद, और ना तुम उसकी इबादत करने वाले बनोगे जिसकी मैं इबादत करता हूँ। लकुम दीनुकुम वलिय दीन, तुम्हारे लिए तुम्हारा दीन है और मेरे लिए मेरा दीन। यहाँ ये मुराद नहीं कि इस आयत की, इस सूरत के नज़ूल के बाद फिर काफरों में से कोई मुसलमान नहीं हुआ। ये क़यामत तक रहने वाले कुफार की बात हो रही है। ये ग्रोह हैं, वो ग्रोह जो मरते दम तक काफिर ही रहता है, वो मुखातिब है यहाँ। उनसे उनको जितनी मर्जी नसीहत की जाए, उन्होंने मरना ही कुफर की हालत में। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ा जा नसरुल्लाह वल फतह, अल्लाह के नाम के साथ जो बेइंतहा रहम करने वाला है, दिल मांगे देने वाला और बार बार रहम करने वाला है। जब अल्लाह की मदद और फतह आएगी। वरायतन नास यदखुलून फी दीनिल्लाह अफवाजा, और तू लोगों को देखेगा कि वो अल्लाह के दीन में फौज दर फौज दाखिल हो रहा है। अल्लाह के बंदे दूसरी कौमों को फतह करने के लिए झगड़ा नहीं करेंगे, कौमें दाखिल होंगी। फसब्बिह बिहम्द रब्बिका वस्तग़फिर हो इन्नहु काना तव्वाबा, बस अपने रब की हम्द के साथ उसकी तस्बीह कर और उससे मग़फ़िरत मांग, यकीनन वो बहुत तौबा कबूल करने वाला है। सूरह अल्लाहब। अल्लाह के नाम के साथ जो बिन मांगे देने वाला बिन इंतहा रहम करने वाला है। तब्बत यदा अबी लहब, तब अबू लहब के दोनों हाथ हलाक हुए और वो भी हलाक हो गया। आग भड़काने वाली कौमों का जिक्र पहले गुजर चुका है, जो इनकी मददगार कौमें हैं वो भी तबाह होंगी इस हिसाब से, खुद भी तबाह हो जाएंगे। माँ अगना अन हो माल हो माँ का सब पहले जिक्र गुजर चुका है, उनका माल उनको बाकी नहीं रखेगा, किसी काम नहीं आएगा। और जो कुछ उन्होंने खर्च किया है दुनिया को जीतने के लिए, अपनी खातिर किया था, अल्लाह की खातिर नहीं, इसलिए वो भी उनको बाकी नहीं रख सकेगा। सयसरा नारन ज़ात लहबिन, वो ज़रूर एक भड़कती हुई आग में दाखिल होगा। वह अमरात हो हम माला तलहतब, और उसकी औरत भी इस हाल में कि बहुत ईंधन उठाए हुए होगी। औरत से मुराद वो कौमें हैं जो इन बड़ी कौमों की पूजा करती हैं, उनके पीछे लगती हैं और इस आग को भड़काने में इनकी मददगार होती हैं। जब भी जंग होगी, इस किस्म की कौमें आपको दिखाई देंगी जो इनके साथ पीछे पीछे चलने वाली दुमछल्ला बनी हुई चलती हैं। फी जीदेहा हबलू में मसद, उसकी गर्दन में खजूर की छाल का मजबूती से बटा हुआ रस्सा होगा। अब खजूर की खाल का मजबूती से बटा हुआ रस्सा, यहाँ इस मौके पर अगली उस ज़माने में तो वो अबू लहब की दीदी से तर्जमा के मुतल्लिक कहा जाता था ना, उसका अरब में दस्तूर था, चूँकि खजूर से बटा हुआ रस्से में फांसी दी जाती थी, तो ये उसका मुकद्दर में होना समझ आ जाती है। इस ज़माने में खजूर की बटी हुई रस्सी का क्या जिक्र मिलता है? मालूम होता है इस नए दौर में सऊदी अरब को उसमें एक बहुत नुमाया हैसियत हो गई, और अक्सर मुसलमान कौमें जो इन बड़ी कौमों के ग़ुलाम बनाई गई हैं, ये सऊदी अरब की सरदारी के नीचे बनाई जाएंगी। और बैन यही सूरत हाल, सारे आलम मुसलमान आलम पर नज़र डाल के देखें कि सऊदी अरब की शरारत है जिनकी वजह से ये सारे मुसलमान अमेरिका को पूज रहे हैं, इनकी मार्फत सब कुछ हो रहा है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह अल इख़लास। कुल हुवल्लाहु अहद, क्या अल्लाह एक है? अल्लाह बेहतियाज है। अस्समद। लम यलिद वलम यूलद, ना उसको किसी ने जना और ना वो जना गया। वलम यकुल लहू कुफुवन अहद, اور اس کا کبھی کوئی ہمسر نہیں ہوا. سورہ الفلق, اللہ کے نام کے ساتھ جو بے انتہا رحم کرنے والا, بن مانگے دینے والا اور بار بار رحم کرنے والا ہے. قل اعوذ برب الفلق, تو کہہ دے کہ میں پھاڑ کر پیدا کرنے والے رب کی پناہ مانگتا ہوں. ہر چیز جو ابتدا میں تخلیق ہو گئی, اس میں سے جب بھی کوئی چیز تخلیق ہوتی ہے وہ پھاڑ کر تخلیق کی جاتی ہے. تو کہہ دے کہ میں پھاڑ کر پیدا کرنے والے رب کی پناہ مانگتا ہوں. من شر ما خلق, اس کے شر سے جو اس نے پیدا کیا, اور من شر غاسق اذا وقب, اور اندھیرا کرنے والے کے شر سے جب وہ چھا چکا ہو, اور من شر النفاثات فی العقد, اور گروہ میں پھونکنے والیوں کے شر سے, اور من شر حاسد اذا حسد, اور حاسد کے شر سے جب وہ حسد کرے. یہ ساری تشریحات بار بار پہلے ہو چکی ہیں, دوبارہ کرنے کی ضرورت نہیں. حاسد کا شر بتا رہا ہے کہ وہ اسلام ترقی بہرحال کرتا چلا جائے گا. جو مرضی یہ کریں, جو حقیقی اسلام ہے اس نے ضرور ترقی کرنی ہے, ورنہ حسد کرنے کی کیا ضرورت ہے. حسد ہوتا ہی اس پر ہے جو ترقی کر رہا ہو. سورہ الناس, بسم اللہ الرحمن الرحیم, اللہ کے نام کے ساتھ جو بے انتہا رحم کرنے والا, بن مانگے دینے والا اور بار بار رحم کرنے والا ہے. قل اعوذ برب الناس, تو کہہ دے کہ میں لوگوں کے رب کی پناہ مانگتا ہوں. ملک الناس, لوگوں کے بادشاہ کی. الہ الناس, لوگوں کے معبود کی, یا انسانوں کے بادشاہ کی تو کہہ سکتے ہیں. کیوں جی, لوگ تو عام لفظ ہے, انسانوں چاہیے تھا, یہ ٹھیک کر لیں اس کو. تو کہہ دے کہ میں انسانوں کے رب کی پناہ مانگتا ہوں. انسانوں کے بادشاہ کی, یعنی حقیقی بادشاہ خدا ہے. انسانوں کے معبود کی, کوئی جھوٹا معبود تسلیس کا بنایا ہوا انسانوں کا حقیقی معبود نہیں ہے. من شر الوسواس الخناس, وسوسے پیدا کرنے والے کے شر سے, جو وسوسہ ڈال کر پیچھے ہٹ جاتا ہے. خناس جو بات پھونک کر پیچھے نکل جاتا ہے چپ کر کے. الذی یوسوسو فی صدور الناس, جو انسانوں, وہ جو انسانوں کے دلوں میں وسوسے ڈالتا ہے. من الجنت والناس, خواہ وہ جنوں میں سے ہو, یعنی بڑے لوگوں میں سے, یا عوام الناس میں سے ہو. ظاہری ترجمہ یہ ہے, خواہ وہ جنوں میں سے ہو یا ناس میں سے ہو. تو بات ہی ناس کی ہو رہی ہے, اس لیے عوام الناس مراد ہے. اس سے زیادہ اس کے علاوہ کوئی اور مطلب ہو نہیں سکتا. اس کے بعد اب دعا ختم القرآن ہے. اللہم ارحمنی بالقرآن وجعلہ لی امام و نورم و ہدم و رحمہ, اے اللہ رحم کر مجھ پر اس قرآن کے ذریعے, اور بنائی سے میرے لیے رہنما اور نور اور ہدایت اور رحمت. اے اللہ یاد کرا مجھے اس سے جو میں بھول گیا ہوں, اس میں سے جو میں بھول گیا ہوں, اور سکھا مجھے اس سے ما جہل تو جسے میں سمجھ نہیں سکا. ورزقنی تلاوتہ, اور اس کی تلاوت مجھے رات کے اوقات اور دن کے اوقات میں کھلا پلا. وجعلہ لی, اور بنائی سے میرے لیے حجت, اے رب العالمین, اے تمام جہانوں کے رب. یہاں جو اب میں وہ بات کرنا چاہتا ہوں جو مسئلہ کئی بڑی دیر سے میں نے چھڑا ہوا تھا. ونویسر وغیرہ یوسرا فضکر ان فاطم وطرا, نہیں اس سے پہلے سنوقر کا فلا تنسا الا ماشاء اللہ. کیا مطلب ہے اس کا؟ اس کا ایک مطلب وہ ہے جو مجھے اس آیت کی دعا سے سمجھ آئی, اور میرے نزدیک یقینی طور پر یہ درست ہے. اور یہ آیت کے اس قرآن کے تلاوت مکمل کرنے کے بعد یہ دعا رسول صلی اللہ علیہ وسلم نے سکھائی ہے, اس میں یہ مرکزی نقطہ ہے. وہ کیا ہے؟ ذکرنی منہ مانسی تو, یعنی بشریت کے تقاضے کے تابع رسول اللہ صلی اللہ علیہ وآلہ وسلم بھی بھول جاتے تھے, مگر ذکرنی کا مضمون جاری رہتا تھا. اس لیے آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا بھولا ہوا ضرور یاد کرا دیا جاتا تھا, اور باقی آیات اسی کے تابع چل رہی ہیں, اس لیے کوئی تضاد نہیں. एक माना यह है जो मुझे सबसे ज़्यादा पसंद है, मेरे नज़दीक अव्वलियत रखता है। लेकिन उलमा ने और भी माने पेश किए हैं, एक दो जो रब्बा से मुझे हर किस्म के माने का तुमार मिल गया है, जो उन्होंने मेहनत करके तमाम किताबों लुगात से निकाल के भेजे हैं। उनमें से इसके बाद मुझे दूसरा माना जो पसंद है वो हज़रत खलीफ़ुल मसीह अव्वल रज़ी अल्लाह ताला अन्हु की तशरीह है। आप फरमाते हैं इल्ला माशाअल्लाह के तहत मौजूदा कुरान में जो क़िरात दर्ज हो चुकी है उसके अलावा दीगर क़िरातें मुराद हैं। अल्लाह तुझे कुरान सिखाएगा, तू नहीं भूलेगा सवाए इसके जो जो वो चाहे, यानी वो करातें भूल जाएगा जो करातें मजमून सिखाने के लिए तुझे बताई जाती हैं, और उनके भुलाने से कोई नुकसान नहीं होगा। तो ये एक तर्जमा हज़रत खलीफ़ुल मसीह अव्वल ने किया है जो बहुत ही माकूल और बरमहल है। और दूसरा है ختم القرآن, اس میں کشاف, کلی طور پر نسیان کی نفی نہیں, وقتی طور پر بھولنا اور بعد میں یاد آ جانا ہے. بعد میں یاد آ جانا نہیں ہے بلکہ میرے نزدیک یہ مضمون ہے جو میں نے بیان کیا ہے, ذکرنی منہ ما نسیت, اے خدا مجھے بھولنے نہ دینا, میں تو بھولوں گا لیکن تو مجھے ضرور یاد کراتے رہنا. بس آحضر صلی اللہ علیہ وآلہ وسلم کے بشریت کے تقاضے کے تابع جو کچھ بھی آپ بھولے خدا نے ایک ذرہ بھی نہیں چھوڑا جو آپ کو یاد نہ کرا دیا. اس کے ساتھ اب ہم آخری دعا اکٹھے کر لیتے ہیں, پھر یہ کلاس یہاں ختم, لیکن دوسرا سلسلہ جو دہرائی کا ہے وہ ابھی جاری رہے گا. آمین. لیں جی, الحمد للہ آپ سب کو مبارک ہو, اور اس ٹیم کو جنہوں نے اتنی محنت کی ہے ساتھ, ماشاء اللہ رات محنت کی ہے انہوں نے, سب نے جو جن مختلف علماء سے ہم پوچھتے ہیں ربا سے بھی, لیکن یہاں جن کے سردار مومن صاحب ہیں اور وہ دو آپ بازو جو کبھی بھی کاٹے جائیں گے, وہ ایک کیا نام ہے مجید عامر صاحب اور دوسرے نصیر خمر صاحب, دو بازو بعض کاٹے بھی جاتے ہیں نا جن کا ذکر ہے, میں نے اس لیے دو بازو کہا اور فوراً اس کی نفی کر دی. وہ دو بازو جو نیکی کے بازو ہوں ان کی حفاظت فرماتا ہے اللہ تعالیٰ, اللہ تعالیٰ جزا دے ان کو.